وسلام على عباده الذين اصطفى، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إنا أنزلناه في ليلة مباركة، صدق الله العظيم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. شعبان المبارك کا یہ مہینہ ہے اور یہ رمضان سے پہلے والا مہینہ. آپ صلی اللہ علیہ وسلم نے اس کے متعلق بہت سے فضائل ذکر کیے کہ جیسے رمضان المبارک ایک بابرکت مہینہ ہے، ہم سب مسلمانوں کو پتہ ہے، اسی طرح شعبان کے بھی آپ صلی اللہ علیہ وسلم نے بہت فضائل ذکر کیے. حضرت عائشہ رضی اللہ تعالیٰ فرماتی ہیں کہ میں نے رمضان کے علاوہ آپ صلی اللہ علیہ وسلم کو کبھی پورے مہینے کے روزے رکھتے نہیں دیکھا سوائے شعبان کو، اس کے تقریباً پورے دنوں میں آپ روزہ رکھتے تھے. بخاری اور مسلم شریف کی روایت. پھر ایک اور روایت میں ام المومنین حضرت ام سلمہ رضی اللہ تعالیٰ عنہ ذکر کرتی ہیں کہ آپ صلی اللہ علیہ وسلم پورے مہینے کے روزے رکھتے تھے. یہ ترمذی شریف میں یہ روایت ہے. اسی طرح حضرت اسامہ رضی اللہ تعالیٰ فرماتے ہیں کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم سے سوال کیا کہ میں نے آپ صلی اللہ علیہ وسلم کو شعبان سے زیادہ کسی اور مہینے میں نفلی روزے نہیں رکھتے دیکھا. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ رجب اور رمضان کے درمیان واقع ایک مہینہ ہے جس کی برکت سے لوگ غافل ہیں. اس ماہ میں اللہ تعالیٰ کے سامنے اعمال پیش کیے جاتے ہیں. میری خواہش ہے کہ میرے اعمال اس حال میں پیش ہوں کہ میں روزہ سے ہوں. نسائی، ابو داؤد، مسند احمد وغیرہ کی روایت. تو اس طرح کی روایات سے پتہ چلتا ہے کہ آپ صلی اللہ علیہ وسلم کو شعبان کا ایک بہت اہتمام ہوتا تھا، شعبان کے مہینے کی اہمیت ہوتی تھی. اللہ رب العزت نے انسان سے کلام کرنے کے لیے، اسے اپنا میسج پہنچانے کے لیے، اس کی زندگی کا مقصد بتانے کے لیے جو کلام اتارا وہ ہے قرآن پاک. اب یہ قرآن پاک ایسا بابرکت ہے کہ جس چیز سے یہ متصل ہو جائے، ایڈجسٹنٹ ہو جائے، ٹچ ہو جائے، اتصال ہو جائے اس کا، وہ بابرکت بن جاتی ہے. جس انسان کے سینے میں یہ چلا جائے وہ بابرکت، جس کے سینے میں اس کا علم چلا جائے وہ اس کی فضیلت. تو اسی طرح یہ جس مہینے میں اتارا گیا وہ بابرکت ہوا رمضان کا، اور جو رمضان سے متصل جو مہینہ تھا شعبان کا وہ بھی بابرکت ہو گیا. تو شعبان کے تقریباً 10 ایام گزر چکے ہیں، ایک عشرہ گزر چکا ہے. تو آج اس بات کی وضاحت کرنی ہے کہ یہ کوئی عام ایام نہیں ہیں، عام دن نہیں گزر رہے، بلکہ ان کی کچھ خصوصیت ہے، کچھ اہمیت ہے، اور ہمیں چاہیے کہ ان دنوں کو قیمتی بنا کے اللہ رب العزت کے ہاں پیش کر دیں تاکہ ہمارا مرتبہ بھی اللہ کے ہاں بڑھ جائے. جب کوئی ریس ہونے لگتی ہے، یعنی دنیا میں ہم نے دیکھا ہے کئی بار کہ جب ایک مقابلہ ہوتا ہے ریس کا، کچھ دوڑنے لگتے ہیں لوگ، اور ان کو پتہ ہوتا ہے کہ بس لمیٹڈ ٹائم ہے، 100 میٹرز کی ریس ہے، یا 200 میٹرز کی ریس ہے، یا 1000 میٹر کی ریس ہے. تو یہ ریس میں وقت بہت محدود ہوگا، مقابلہ بہت سخت، تو وہ کچھ لمحے پہلے ہی تیار ہو جاتے ہیں، یعنی وہ پوری پوزیشن لیتے ہیں کچھ لمحوں پہلے ہی، وہ پوری پلان، یعنی کہ ایسے جیسے وہ دوڑنے کے لیے تیار ہیں، اور پھر ان کو وارن کیا جاتا ہے کہ ریس شروع ہونے لگی ہے، اور پھر ریس شروع ہوتی ہے، یعنی کئی سٹیپس ہوتے ہیں ریس شروع ہونے سے پہلے. اسی طرح رمضان المبارک کا مہینہ وہ ہے کہ جب نیکیوں کی ریس شروع ہونے والی ہے. اللہ رب العزت برکتوں کو عام کرنے والے ہیں، اپنی رحمتوں کو عام کرنے والے ہیں، اور بالکل ایسے ہی ہے جیسے محدود لمحوں کے اندر کوئی شخص کہہ دے کہ جتنا آگے بڑھ سکتے ہو بڑھ جاؤ. اب وہ مہینہ تو پہلے رمضان سے شروع ہوگا، یا جب چاند نظر آئے گا رمضان کا وہاں سے شروع ہوگا، لیکن اس سے پہلے اس کی تیاری شروع ہو جانی چاہیے. یہ اللہ رب العزت ہم سے چاہتے ہیں، اور شعبان میں آپ صلی اللہ علیہ وسلم کا ایٹیٹیوڈ، ان کی سنت، ان کی عادت یہی چیز بتاتی ہے کہ وہ اس مہینے، اس ماہ مبارک شعبان سے ہی تیاری شروع کر دیتے تھے رمضان کی. تو شعبان میں کیا کرنے کے کام ہیں؟ پہلا تو یہی کہ پلان کر لے کہ میں نے رمضان کیسے گزارنا، اور جتنی بہتر سے بہتر پلاننگ کر سکتا ہے. مثال کے طور پہ کوئی پین پینسل لے کے، کاغذ لے کے دیکھ لے کہ میرے کیا اسکیڈول ہوگا، رمضان کا یہ 30 دن ہے، اس میں میرے کیا کیا کام ہیں، پھر ان کو پرائیٹائز کر لے کہ کیا کام بہت اہم ہے جس کو میں نہیں چھوڑ سکتا، فار ایگزامپل جاب پہ جانا وغیرہ وغیرہ، اس کو پرائیٹائز کر کے لکھ لے. ہاں کچھ کام ایسے ہوں گے جو مؤخر ہو سکتے ہیں، جو پوسٹ پون ہو سکتے ہیں اس رمضان کے بعد، تو ان کو پوسٹ پون کر لے کہ ہاں یہ کام یہاں پہ نہ بھی کروں، بعد میں کر لوں تو ٹھیک ہے، اس کو آگے پلان کر لے کہ اس مہینے کے بعد کروں گا. جو کام اس سے پہلے کیے جا سکتے ہیں، تو ابھی شعبان کے ایام باقی ہیں، اس میں اس کو پلان کر لے کہ اس کو یہیں پہ میں ختم کر لیتا ہوں، اور پھر اس کے بعد رمضان المبارک کے اندر بالکل پرائیٹائز کر کے ضروری دنیا کے کام، اور باقی سارا وقت دین کے لیے فارغ. اب دین میں کیا کرنا؟ اب وہ جس چیز کی طرف رجحان زیادہ ہو، کسی کو قرآن پاک ایک بار تو کم از کم ختم کرنے کا پلان کرے، تو آبویسلی وہ کہیں اس کو ٹائم ایڈجسٹ کرے گا تو ختم ہوگا، کیونکہ کم از کم ایک بار روز پڑھنے کا مطلب ہے کہ آدھے گھنٹے سے ایک گھنٹہ اس کے لیے درکار ہے. ہر ایک کی اپنی استعداد ہے، تو کوئی آدھا گھنٹہ لے گا، کوئی ایک گھنٹہ لے گا، کوئی شاید اس سے زیادہ بھی لے، تو اس کو فکس کرے کہ میں کہاں پہ پلان کروں گا، کہ صبح آدھا گھنٹہ، شام آدھا گھنٹہ، یا کیسے. اسی طرح اگر درود پاک پڑھتا تھا پہلے ایک تسبیح یا دو تسبیح، تو اب اس کو زیادہ کرے. استغفار کی تسبیحات کرتا تھا تو اس کو زیادہ کر لے. اللہ کی یاد میں بیٹھتا تھا، مراقبہ وغیرہ کرتا تھا، اس کو زیادہ کر لے. تو اس طرح پورا ایک پلاننگ کرے کہ میں کیسے کروں گا. اگر تو پلان کر کے وہاں پہ جائے گا رمضان المبارک کے مہینے سے پہلے، پلان کر کے رمضان المبارک میں قدم رکھے گا، تو اس سے فائدہ اٹھا لے گا. اگر ایسا نہیں ہوگا، یعنی کہ رمضان المبارک شروع ہوگا اور پھر سوچنا شروع کرے گا کہ اچھا میں کچھ کر لوں، بہت برکت والا مہینہ ہے، بہت فضیلت والا مہینہ ہے، تو پلاننگ کرتے کرتے ہفتہ 10 دن گزر جائیں گے، اور ایک عشرہ گزر جائے گا، اور وہ وقت ضائع ہو جائے گا. اور کئی بار چونکہ پہلے پلان نہیں کیا ہوتا، تو اس وقت کام ضروری پڑ جاتے ہیں، اور وقت جس طرح یوٹیلائز ہونا چاہیے تو ویسے نہیں ہو سکتا. تو ابھی سے پلان کریں، کچھ کاموں کو پہلے کر لیں اس مہینے سے، کچھ کاموں کو بعد میں کر لیں. یہ کوئی عام مہینہ نہیں ہے. آپ صلی اللہ علیہ وسلم اس مہینے کی خاص طور پہ تیاری فرماتے تھے، اور ایک عشرہ تو اعتکاف تھا ہی تھا، یعنی کہ مسجد کے اندر سارے کام چھوڑ کے بیٹھنا تو ہر سال تھا. کبھی 20 دن کا بھی اعتکاف فرمایا، اور کبھی پورے مہینے کا بھی اعتکاف فرمایا، یعنی پورا مہینہ کوئی کام نہیں، مسجد کے اندر قیام فرما کے اعتکاف اللہ کی عبادت کرنے کے. تو دین اسلام میں رہبانیت نہیں ہے، مطلب یہی کہ بیوی بچوں کو چھوڑ کے، ہر کام کو چھوڑ کے کسی بیابان جگہ پہ جا کے رہنا اور اللہ کی عبادت کرنا یہ جائز نہیں ہے. لیکن ایسی بات بھی نہیں کہ کوئی ایسی ترغیب نہیں ہے کہ اللہ کے لیے وقت کو فارغ نہ کیا جائے. یہ ایک اعتدال والا مذہب ہے کہ جس طرح یہ چاہتا ہے کہ اس دنیا کے اندر رہے اور اللہ کے حکموں کے مطابق زندگی گزارے، لوگوں کے حقوق پورے کرے، لوگوں سے اچھے طریقے سے رہے، تعلقات اچھے رکھے، معاملات کو اچھا رکھے، اسی طرح یہ چاہتا ہے کہ اللہ تعالیٰ سے بھی تعلق اس پہ آگے بڑھے، اور اس کے لیے فوکس ذکر یہ مسٹ ہے. یہ کوئی مطلب کہ نئی تھیوری نہیں ہے، یا مطلب کہ کوئی دین کی تھیوری صرف نہیں ہے، یہ عقلی تھیوری ہے. مطلب کہ ہم دنیا میں بھی عقل سے یہی سوچتے ہیں. جو شخص بھی کسی فیلڈ کے اندر ماسٹر بنتا ہے، وہ ضرور کوئی فوکس وقت نکالتا ہے اس فیلڈ کے لیے. کچھ کہتے ہیں کہ یہ 6 مہینے کا کورس ہے، आइसोलेट कर रहा हूँ इस टाइम को, मैं जा रहा हूँ, मैं हॉस्टल में रहूंगा, मैं वहीं पे वक्त गुजारूंगा, कुछ कहते नहीं। एग्जाम से पहले मैं 2-1 महीना 15 दिन जाके अपनी तैयारी करूंगा, हॉस्टल में जाके या लाइब्रेरी में जाके। तो फोकस्ड कुछ काम करना, ये अकली चीज है किसी चीज पे कमांड हासिल करने के लिए। इसी तरह अल्लाह रब्बुल इज्जत से एक एसोसिएशन, ताल्लुक और मोहब्बत बढ़ाने के लिए भी इंसान को फोकस देकर करना पड़ता है। इसको डेली रिकमेंड किया जाता है कि मुराकबा, वो भी इसकी सूरत। लेकिन रमजानुल मुबारक तो कोशिश होनी चाहिए कि इसमें बाकी काम पोस्टपोन हो जाए या प्रीपोन हो जाए और उसमें फोकस अल्लाह की तरफ मुतवज्जे हो जाए। और अकाबरीन इंशाल्लाह उनके तस्करे भी आएंगे, वो रमजान मुबारक कैसे गुजारते थे, यानी कि जो हमारे लिए रोल मॉडल्स हैं कि वो कैसे रमजान मुबारक गुजारते थे। तो ये बात बहुत वाजे और बहुत अया और बहुत बहुत क्लियर होगी उनकी जिंदगी के अंदर कि रमजान मुबारक को ऐसे समझते थे कि ये जिंदगी का कीमती तीन वक्त है। इसकी एक मिसाल ऐसे दी जाती है कि जैसे कोई शख्स लिमिटेड टाइम के अंदर उसे कहा जाए कि जितना मर्जी यहाँ से चीज़ें उठा लो। जैसे एक बादशाह के मुतल्लिक आता है कि उसने अपने वज़रा को ये कहा किसी इम्तहान के लिए, किसी टेस्ट के लिए, कुछ देखने के लिए, उसने कहा कि मैं चंद लम्हे तुम्हें देता हूँ और ये सारे जेवरात तुम्हारे सामने हैं, इसमें जितना उठा सकते हो उठा लो। अब किसी ने कोई वक्त ज़ाया नहीं किया, किसी ने एक दूसरे से बात नहीं की, किसी ने कोई और काम की तरफ तवज्जो नहीं की, सिर्फ इसके जितना उठा सकते हैं उठाने के मौका दोबारा नहीं आएगा। इसी तरह कई बार दुनिया के अंदर सेल लग जाती है, हम देखते हैं कि क्लियर सेल, कभी कोई सेल, कभी कोई सेल, अब उसमें रश लगा होता है वहाँ, और एक कह रहे होते हैं कि अच्छा अब वो सेल कल ख़त्म हो जाएगी, परसों ख़त्म हो जाएगी, तो ये काम पोस्टपोन कर लेते हैं, आज उधर चले जाते हैं कि फिर पता नहीं कब लगेगी। तो इसी तरह ये यानी कि आखिरत के आमाल को जमा करने के लिए, अल्लाह ताला के ताल्लुक को आगे बढ़ाने के लिए अल्लाह ताला एक मौका देता। अब इसमें इंसान इन सारी एग्जांपल्स से अंदाज़ा लगा ले कि वो उसकी क्या क्या कैफियत होती है, क्या उसकी प्लानिंग होती है ऐसे मौक़ों पे। अब ऐसे ही सिमिलर प्लानिंग करें रमजानों वाले, ये चीज़ का यकीन करके कि ये कोई ऐसी चीज़ है जिसमें वाकई कुछ मिलने वाला है, तो उसमें कम से कम, चलो मुझे क्लियर नहीं हो रहा कि क्या मिलने वाला है, लेकिन मैं सुन्नत के तौर पे ही इस चीज़ को ट्राई तो करूँ कि वक्त को फारिग करके इसमें आगे बढ़ने की कोशिश करूँ। तो जब वो बूस्ट करेगा अपने अल्लाह ताला से ताल्लुक को, तो फिर उसे पता चलेगा वाकई इसमें क्या क्या चीज़ मिलती है, और फिर अगले रमज़ान में उससे ज़्यादा उसकी कीमत, कदर कीमत उसके जहन में आ जाएगी। तो ये शाबान का महीना, इसमें प्लानिंग करें अभी से कि मैं क्या क्या करने वाला हूं रमजान में और कैसे करना है और कैसे उनको अचीव करना, एक चीज। दूसरी चीज, रमजान मुबारक की जो बरकात है, शाबान मुबारक की जो बरकात है इस महीने की, उसको भी सामने रखें। जैसे यह हदीस जिक्र की है अभी, तो इसमें आप सल्लल्लाहु अलैहि वसल्लम की एक आदत का पता चलता है, सुन्नत का पता चलता है कि रोजे रखते थे कसर से। तो एक कर सकता है कि रोजे कसर से रखे इस महीने के अंदर, और जब इस महीने के अंदर रोजे रखे तो ये ख्याल करे कि इसके शुरू के याम के यानी कि आखिरी अशरे में कम रोजे रखे, पहले पहले ज्यादा रोजे रख ले, क्योंकि हदीस पाक में ये भी आता है कि आप सल्लल्लाहु अलैहि वसल्लम इस महीने के एंड पे रोजे नहीं रखते थे ज्यादा, क्योंकि वो भी रमजान की तैयारी होती थी कि अपनी एनर्जीज को सेव रखना रमजान मुबारक के लिए। हाँ, शुरू में रोजे ज्यादा रखते थे। एक और रवायत में है कि हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा फरमाती हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम शाबान के तकरीबन मुकम्मल महीने में रोज़ा रखते थे। मैंने पूछा कि क्या आपको शाबान के रोज़े बहुत पसंद हैं, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह ताला इस साल इंतकाल करने वालों के नाम इस माह में लिख देता है, मेरी ख्वाहिश है कि मेरी मौत का फैसला इस हाल में हो कि मैं रोज़े से हूँ। तो इस तरह की कई रवायात मिलती हैं। अब इसमें कोई फिक्स आयाम के रोज़े का जिक्र नहीं है, ये एक शाबान में रोज़ों की कसरत होती है। तो दूसरी रवायात में मिल जाता है कि मंडे और थर्सडे को پیر اور جمعرات کو روزے رکھنا آپ صلی اللہ علیہ وسلم کی سنت تھی، تو یہ کر سکتا ہے کہ اس مہینے کے اندر اس سنت کو ریوائو کر لے کہ تھرسڈے اور منڈے کو روزے رکھے۔ دوسری سنت یہ ہے کہ 12-13-14 کی یا 13-14-15 ان ایام کے روزے رکھے، یعنی یہ ہر مہینے آپ صلی اللہ علیہ وسلم کی سنت تھی چاند کے مہینے کی، تو وہ رکھ سکتا ہے کیونکہ پہلے نہیں رکھتا، اور اگر وہ پہلے رکھ رہے ہیں آلریڈی رکھ رہے ہیں تو اس سے تھوڑا انہینس کر لیں۔ کوئی فکس دن کا روزہ یہاں پہ ذکر نہیں ہے۔ اس کے علاوہ اس ماہ مبارک کے اندر ایک فضیلت والی رات بھی آتی ہے، اسے کہتے ہیں شب برات۔ برات کہتے ہیں فارسی زبان میں نجات پانے کی رات، یعنی شب برات کا مطلب ہے نجات پانے کی رات۔ یہ 15 شعبان کی رات ہوتی ہے۔ یہاں پہ یہ بات ذہن میں رہے کہ 15 شعبان کی رات کی فضیلت چند صحیح احادیث سے ثابت ہے، اور باقی جو زیادہ تر روایات ہیں وہ اس میں ضعیف ہیں۔ اس لیے کئی بار یہ بات کی جاتی ہے کہ شاید اس رات کی فضیلت نہیں، کیونکہ جو روایات پیش کی جاتی ہیں وہ ضعیف ہیں۔ تو یہ کنسیپٹ ذرا کلیئر کر لیں۔ پہلی چیز تو یہ کہ ضعیف روایت ہوتی کیا ہے، پہلے ذہن میں یہ ہونا چاہیے، اس کا یہ مطلب نہیں ہوتا غلط روایت، بلکہ ضعیف روایت سمجھنے کے لیے یوں سمجھیں کہ یہ ہے کہ جو نریشن ہے، جو روایت ہے کرنے والے لوگ ہیں، ان میں سے کوئی شخص ایسا ہے جو کہ ضعیف ہے، یعنی کہ جس پہ پوری طرح اعتماد نہیں کیا جا سکتا کہ اس نے سچ بولا ہے یا نہیں بولا۔ اب اس وجہ سے اس کو ضعیف قرار دے دیا جاتا ہے۔ یہ نہیں کہ اس نے لازمن جھوٹ بولا ہے، اگر یہ بات چل رہی ہے اس نے لازمن جھوٹ بولا ہے پھر تو وہ ایک اور کیٹیگری میں چلی جاتی ہے کہ موضوع حدیث ہے، وہ تو کسی وزن میں نہیں آتی۔ ضعیف کہتے ہیں کہ جس میں تھوڑی ویکنس آ جاتی ہے نریشن کے اندر، مکمل ویکنس نہیں آتی، تھوڑی ویکنس آتی، یعنی 100% وہ قابل اعتماد نہیں رہتی، ایسی بات نہیں ہے، بلکہ یوں سمجھیں کہ فار ایگزامپل سمجھنے کے لیے 50% وہ قابل اعتماد، لیکن جس میں سوچنے والی بات ہے کہ 50% اسٹل پرابلٹی ہے کہ وہ قابل اعتماد ہے، وہ صحیح ہے۔ تو ایک چیز، کیونکہ یہ عام طور پہ معاشرے میں غلط ایک سوچ ہے، ایک نظریہ ہے کہ شاید ضعیف روایت کا مطلب بالکل غلط نہیں، اس میں ڈاؤٹ ہے۔ اور دوسری بات، شب برات کی جو روایات ہیں ان میں کئی روایات صحیح ہیں، یعنی کہ اس میں کئی محدثین اس کو صحیح قرار دیتے ہیں۔ اور اس کے علاوہ قرآن پاک میں جو سورۃ دخان کے اندر یہ آیت ہے جو شروع میں تلاوت کی، انا انزلناہ فی لیلۃ مبارکہ انا کنا منذرین، کہ بے شک ہم نے اس کو نازل کیا مبارک رات میں۔ تو حضرت اکرمہ رضی اللہ تعالیٰ عنہ جو تابعین میں سے ایک تابعی ہیں، تابعی کہتے ہیں کہ جو کہ جس نے صحابی رضی اللہ تعالیٰ عنہ کی صحبت پائی ہے، تو یہ وہ مشہور تابعی ہیں کہ جنہوں نے حضرت عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہ سے تفسیر سیکھی تھی، ان کی صحبت پائی تھی، اور یہ بہت مشہور ہیں مفسرین میں، ان کا ایک مقام ہے، اور قرآن پاک کی تفاسیر میں مفسرین کی لسٹ میں ان کا ایک نمایاں مقام ہے۔ تو وہ اس آیت مبارک کی تفسیر میں فرماتے ہیں کہ اس سے مراد یہ 15 شعبان کی رات، تو اس کی اللہ تعالیٰ نے اس کو برکت والی رات کہا ہے۔ تو ایک تو یہ روایت ملتی ہے، اور دوسری چیز یہ کہ تقریباً 17 صحابہ رضی اللہ تعالیٰ عنہم سے یہ شب برات کی فضیلت کی روایات ملتی ہیں، 17 صحابہ سے، ان میں سے کچھ صحیح ہیں روایت کے ساتھ ملتی ہیں، کچھ ضعیف روایات کے ساتھ ملتی ہیں۔ تو ان ٹوٹل ایسی روایت، یعنی کہ اگر کسی میں اتنی زیادہ ضعیف روایات ہوں اور کچھ صحیح ہوں، उसको एक और कैटेगरी में ले जाते हैं, यानी कि वो जईफ से ऊपर चली जाती है, जैसे हसन ले गैर ही कहते हैं। तो मुराद या मंशा इन टेक्निकलिटीज में लेके जाना नहीं, बल्कि ये कहना मुराद है कि इन रवायात की कसरत की वजह से और चंद सही रवायात के मिलने की वजह से अकाबिर का ये अमल रहा है कि उस रात की फजीलत के कायल रही हैं। लेकिन ऐसा भी नहीं कि इसमें इबादत करना मस्ट हो, ऐसी बात भी नहीं कि कोई नहीं कर रहा इस रात को इबादत तो उसे कहा जाए आप क्यों नहीं कर रहे, ये फजीलत वाली रात है। अगर ऐसा किया जाएगा तो खदशा है कि ये बिदअत पे ना बात चली जाए। तो अगर कोई कर रहे हैं इसमें इबादत फजीलत की वजह से, उन रवायात पे तवज्जो करते हुए, उनको नजर में रखते हुए जो कि सही है या कसर से मिलती है और अकाबिर के अमल को देखते हुए, तो फिर उसके अमल पे भी तनकीद नहीं की जानी चाहिए। लेकिन अगर कोई नहीं कर रहा तो उसको भी तनकीद का निशाना नहीं बनाना चाहिए कि तुम क्यों नहीं कर रहे। तो एक मियाना रवि का एटीट्यूड रहना चाहिए और रवैया रहना चाहिए। अब इस रात में करना क्या चाहिए, पहले कुछ रवायात देख लेते हैं इसकी फजीलत की। कि हजरत माज बिन जबर रजी अल्लाह तआला की रवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह ताला 15वीं शब में तमाम मखलूक की तरफ तजल्ली फरमाता है और सारी मखलूक के सिवाय मुशरिक और बुग्ज रखने वाले की सबकी मगफरत फरमाता है। ये तिब्रानी शरीफ की रवायत है, सही इब्ने हब्बान की है और इसको अक्सर मुहद्दिसीन ने इसको सही करार दिया है, हत्ता के शेख मोहम्मद नासिरुद्दीन अल्बानी रहमतुल्लाह ने जैसे मुहद्दिस ने भी इसको सही करार दिया। अब इसमें कैटेगोरिकली जिक्र है 15वीं शब का शाबान की और तमाम मखलूक की तरफ तजल्ली फरमाता है, इसकी फजीलत देखें। ये अल्लाह रब्बुल इज्जत बराह रास अपनी तजल्ली फरमाते हैं। अब कैसा मौका होगा यानी कि इससे फायदा उठाने का, अपने कुलूब को अल्लाह ताला के सामने पेश करना, उसके मुतवज्जे होना ताकि वो कुलूब साफ हो जाए इस दिन। और फरमाया कि सबकी मगफरत होती है यानी कि जो मगफरत चाहता है अल्लाह से सिवाय मुशरिक की और बुग्ज रखने वाले, जो नफरत रखते हैं एक दूसरे से, बुग्ज रखते हैं, कीना दुश्मनी रखते हैं एक दूसरे की, उसकी मगफरत नहीं फरमाते अल्लाह ताला। और इसी मजमून की रवायत हजरत अब्दुल्लाह बिन उमर रजी अल्लाह ताला मसनद अहमद में भी मरवी है, उसको भी मुहद्दिसीन ने सही करार दिया और शेख नासिरुद्दीन अल्बानी रहमतुल्लाह ने भी उसको सही करार दिया। इसी तरह इसी मजमून की रवायत हजरत अबू मूसा अशरी रजी अल्लाह ताला अन्हु से इब्ने माजा शरीफ में रवायत है, उसको भी मुहद्दिसीन ने सही करार दिया। इस मजमून की हदीस कई मुहद्दिसीन ने कलेक्ट की और जिक्र की, बेकी शरीफ में भी है वो रवायत। तो एक तो ये कि कुछ ज़ईफ रवायात है कुछ सही है, लेकिन इसमें फजीलत का खास तौर पे इस रात की जिक्र है और मगफरत करने का वामन नाज की लोगों की अल्लाह ताला की तरफ से जिक्र है। इसी तरह और रवायात भी हैं, जैसे हज़रत उस्मान बिन अबिलास रजी अल्लाह ताला से रवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि 15वीं शब में अल्लाह ताला की तरफ से आवाज लगाई जाती है कि है कोई मगफरत मांगने वाला कि मैं उसके गुनाहों को माफ करूं, है कोई सवाल करने वाला कि मैं अता करूं, हर सवाल करने वाले को अता करता हूं सिवाय मुशरिक और जना करने वाले। तो इसमें भी इस रवायत के अंदर भी, ये बेहकी शरीफ की रवायत है, इसमें भी खास तौर पे जिक्र है 15वीं शब का और ये फरमाया कि मगफरत होती है, लेकिन यहां पे मुशरिक के साथ जना करने वाले का जिक्र। फिर एक रवायत में हज़रत आयशा रजी अल्लाह तआला अन्हा से रवायत है कि मैंने एक रात रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अपने पास ना पाया तो मैं आप सल्लल्लाहु अलैहि वसल्लम की तलाश में निकली, आप सल्लल्लाहु अलैहि वसल्लम बकी जन्नत बकी में तशरीफ फरमाते, यानी जो कब्रिस्तान है मदीना मुनव्वरा का उसमें तशरीफ फरमाते, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया क्या तुम्हें डर था कि अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम तुम पर जुल्म करेंगे? मैंने अर्ज किया या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मुझे गुमान हुआ कि आप दीगर अजवाज मुतहररात के पास तशरीफ ले गए होंगे, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया बेशक अल्लाह ताला 15वीं शाबान की शब को निचले आसमान पर नजूर फरमाता है और कबीला कल्ब की बकरियों के बालों की तादाद में लोगों की मगफरत फरमाता है, उस रात में बेशुमार लोगों की मगफरत की जाती है मगर मुशरिक अदावत करने वाले, रिश्ता तोड़ने वाले, तकब्बुराना तौर पर टखनों से नीचे कपड़ा लटकाने वाले, वालदैन की नाफरमानी करने वाले और शराब पीने वाले की तरफ नजर करम नहीं होती। मसनद अहमद की यह रवायत है, तिर्मिज़ी शरीफ में भी है, इब्ने माजा में भी है, बेहकी शरीफ में भी। तो इसमें आप सल्लल्लाहु अलैहि वसल्लम का एक और अमल जिक्र है इस रवायत के अंदर कि आप सल्लल्लाहु अलैहि वसल्लम कब्रिस्तान जाते थे और खासतौर पर फरमाया कि इसमें मकसद आम हो जाती है, और एग्जाम्पल के तौर पर फरमाया कि वो कबीला जिनके पास बहुत बकरियां हैं तो उनके बालों की तादाद के बराबर, यानी कि बहुत ज्यादा लोगों की मकसद होती है, लेकिन चंद लोगों की नहीं। उन उस लिस्ट में जिक्र फरमाया मुशरिक, अदावत रखने यानी दुश्मनी रखने वाले, रिश्ता तोड़ने वाले यानी जो एक दूसरे नाते तोड़ते हैं, रिश्ते नाते तोड़ते हैं, और चौथा जो टखनों से नीचे कपड़ा लटकाते हैं, जिसका लास्ट सिटिंग में जिक्र हुआ था। इसकी कई रवायात में इसके मुमानियत है कि बगैर जरूरत के टखनों से नीचे कपड़ा नहीं लटकना चाहिए, शलवार का या तहबंद वगैरह का। वालदैन की नाफरमानी करने वाले और शराब पीने वाले। फिर एक और रवायत में है, हज़रत अली रज़ी अल्लाह ताला से रवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब शाबान की 15वीं शब हो तो इस रात में क्याम करो और इस दिन रोजा रखो, इसलिए कि अल्लाह ताला ग़ुरूब आफ्ताब के वक्त से समाए दुनिया पर नजूल फरमाते हैं, यानी दुनिया के आसमान पर नजूल फरमाते हैं, और कहते हैं क्या कोई मकफ़त तलब करने वाला है कि मैं उसकी मकफ़त करूँ, क्या रिस्क का तलाश करने वाला है मैं उसे रिस्क अता करूँ, क्या कोई मुसीबत का मारा है कि मैं उसकी मुसीबत दूर करूँ, क्या कोई ऐसा है, क्या कोई ऐसा है, हद तक सुबह सादिक तक वक्त का वक्त हो जाता है। ये इब्ने माजा शरीफ की रवायत है, बेहकी में भी है। अब इस रवायत के अंदर भी आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह की तरफ से ऐलान होते, यानी दरवाजा खोल के बादशाह खुद ऐलान करता है कि आओ मुझसे मांगो, रिस्क का, मुसीबत के इलाज का, मकसद का ये ऐलान किया जाता है। तो और भी रवायात है, ये एग्जाम्पल के तौर पे कुछ पेश की। तो इस रात में करना क्या चाहिए, तो इस रात में करने वाले जो काम है वो ये कि कम से कम नमाजों को तो बाजमात पढ़े, पहली चीज कि जमात का एहतमाम करें। फिर अगर हो सके तो तहज्जुद पे उठे, तहज्जुद का एहतमाम करें। तहज्जुद सुबह सादिक तक होती है, यानी कि जब फजर का टाइम शुरू होता है तो तहज्जुद का टाइम खत्म हो जाता है। तो बेहतर है कि सोए और सो के उठ के रात के आखिरी पहर में तहज्जुद, यानी चंद नवाफिल पढ़े, 8 पढ़े, 12 पढ़े, 10 पढ़े, 8 पढ़े, या जितना हो सके पढ़ ले। और अगर नहीं इस तरह कर सकता तो कम अज कम सोने से पहले इस नीयत से कुछ नवाफिल पढ़ ले, ईशा के अलावा, वितर के अलावा कुछ नवाफिल पढ़ ले कि अगर उससे गुमान है कि मैं नहीं उठ सकूंगा, लेकिन फजर की नमाज के लिए जरूर उठे। फिर अगर मुमकिन हो तो सलात तस्वीर पढ़ ले, ये मखसूस नमाज है, 4 रकात होती हैं, वो देख ले तरीका मसनून किताबों में, उसमें कुछ तस्बीहात एडिशनल पढ़ी जाती हैं, इसकी बहुत फजीलत है, गुनाहों की मकफरत के हवाले से इसकी बहुत फजीलत है। कुरान पाक की तिलावत करना जितना हो सके इस रात को। फिर कसरत से अल्लाह का जिक्र करना, जो जिक्र आप तबीयत को मुनासिब लगे, इस्तगफार की तस्बीह, दुरूद पाक की तस्बीह, मुराकबा, जो ज्यादा से ज्यादा हो सके। फिर खूब अल्लाह से दुआएं मांगना, अपनी हाजात को पेश करना फकीर बन के अल्लाह के सामने, कि जो इंसान दूसरों के सामने मसाइल लेके जाता है, दूसरों के दरवाजों पर जाता है, वो अल्लाह से उस दिन हल करवाना मसाइल को, अपनी आगे वाली जिंदगी के फैसले करवाना। जैसे इन रवायात में गुजरा कि मरने वालों का फैसला होता है कि कौन मरेगा अगले साल, तो अगले साल में अगर इंसान मरने वालों में शुमार है तो अल्लाह से फैसला करवाए कि अल्लाह मुझे मुती और नेक लोगों में शुमार करके मुझे मौत दे, और अगर जिंदगी है तो मुझे नेक लोगों में जिंदा रख। फिर कभी कभी, हर शब बारात को जरूरी नहीं है, 15 शाबान की रात को जरूरी नहीं, बल्कि कभी कभी हो सके तो कब्रिस्तान भी ले चला जाए और कब्रिस्तान वालों के लिए दुआ मकफ़रत कर दे, और अपनी इबरत का भी सामान करे कि मैं भी हो सकता अगले साल यहीं पे मौजूद हूँ अगर मेरा आज रात फैसला हो गया। और हर 15 शाबान को इसकी जरूरत नहीं, क्योंकि हर 15 शाबान को आप सल्लल्लाहु अलैहि वसल्लम की ये सुन्नत नहीं थी कब्रिस्तान में जाना, तो कभी हो सके तो चला जाए उस सुन्नत को पूरा करने के लिए। और इसमें यह भी जरूरी नहीं कि पूरी रात जागे, بلکہ جتنا آسانی سے ہو جاگ لیں، لیکن کچھ نہ کچھ رات جاگیں تاکہ اس کی فضیلت کا حق ادا ہو سکے. لیکن اگر کوئی شخص نظر آئے کہ وہ نہیں جاگ رہا، نہیں اس رات میں کوئی کا اہتمام کر رہا، تو قطعاً اس کو بلیم نہ کرے کہ تم کیوں نہیں ایسا کر رہے. اب یہاں پہ اگلا کوشچن یہ ہے کہ کیا 15 شعبان کا روزہ رکھنا چاہیے یا نہیں رکھنا چاہیے. تو گو کہ یہ جو آخری روایت ذکر کی، اس میں یہ ذکر ہے کہ روزہ رکھا جائے، لیکن 15 شعبان کے روزے کی کوئی صحیح روایت نہیں ملتی، یعنی کہ ضعیف روایت ملتی ہے. اس لیے اس کا اہتمام نہ کرے 15 شعبان کے روزے کا. مطلب یہ ہے کہ شعبان کے ویسے روزے رکھنے کی تو فضیلت ہے، وہ صحیح روایات میں ملتا ہے جیسے شروع میں ذکر کر دی. تو ویسے تو شعبان میں روزے کی کثرت کرے، اور انہی روزوں کے ساتھ اگر 15 شعبان کا روزہ بھی رکھ لے تو ٹھیک ہے، لیکن ایسا نہ کرے کہ پورے ماہ شعبان میں روزہ نہ رکھے اور 15 شعبان کو صرف اس لیے روزہ رکھے کہ آج 15 شعبان کا دن ہے تو میں روزہ رکھتا ہوں، کیونکہ اس طرح کرنے سے خطرہ ہوتا ہے وہ عمل بدعت میں نہ چلا جائے. تو اس لیے اس خاص اس دن کا اہتمام نہ کرے، بلکہ اگر ویسے ہی روزے رکھتا ہے تو اس دن بھی روزہ رکھ لے تو ٹھیک ہے. اب اس رات کے کچھ اعمال جو معاشرے میں رواج پا گئے ہیں اور وہ بالکل غلط ہیں، ان سے بچے اہتمام کے ساتھ. مثال کے طور پہ حلوے کو پکانا، ایک تو یہ ہے کہ خاص اس رات کو پکانا، پھر کئی بار اس کے ساتھ نیت کی جاتی ہے کہ آج اس لیے پکایا جا رہا ہے کہ فلاں بزرگ فوت ہوئے تھے یا کچھ اور، کوئی بھی نیت ہو تو یہ بدعت عمل ہے، کیونکہ کوئی اہتمام کرنا وداؤٹ اینی دلیل، بغیر کسی دلیل کے ہی اس کو بدعت کہا جاتا ہے. پھر آتش بازی کرنا اس رات کو، یہ فضول خرچی میں ہے کہ اس کا کوئی فائدہ نہیں ہے. اس رات کے ساتھ مخصوص کر کے پٹاخے بجانا، آتش بازی کرنا، یہ بالکل فضول عمل ہے، رات کا وقت ضائع کرنے والی بات ہے. پھر اجتماعی طور پہ قبرستان جانا، تو ایسا بھی نہیں کرنا چاہیے کہ آج 15 شعبان کی رات ہے چلو اکٹھے ہو کے چلتے ہیں، اس سے بھی احتیاط کرنی چاہیے. ہاں اگر ویسے 2-3 دوست ہیں جانا چاہ رہے ہیں تو کوئی منع بھی نہیں ہے، لیکن اہتمام نہیں ہونا چاہیے اس چیز کا. اگر اہتمام شروع ہو جائے تو پھر رکنا چاہیے اس چیز کہ اس لوگ اس کو عادت نہ بنا لیں. پھر اسی طرح قبرستان کے اندر چراغا کرنا، تو چراغا اس رات میں کوئی معنی نہیں رکھتا کہ روشنیاں جلا دینا، چراغا کر دینا، اس کی کوئی حقیقت نہیں ہے. تو اسی طرح کسی قسم کی بھی ڈیکوریشن کرنا، بتیاں لگانا، کچھ بھی اس طرح کی لائٹنگ کرنا، کچھ بھی اس طرح کی چیز کرنا، اس کی کوئی حقیقت نہیں. اسی طرح قبرستان میں جا کے قبروں کے اوپر چادریں چڑھانا، یہ ساری عمل غلط ہے، اور اگر کسی خاص عقیدے سے کیے جائیں تو بدعت بن جاتے ہیں، اس کا بلکہ الٹا گناہ ہوتا ہے. تو ایک فضیلت والی رات کو ضائع کرنا، اس میں بدعت کرنا، یہ اس سے احتیاط کرنے کی ضرورت ہے اور اس سے لوگوں کو روکنے کی ضرورت ہے. جو عبادت نہیں کر رہا اس پہ بلیم نہ کریں، بلکہ اگر کوئی اس طرح کے کام اس رات میں کر رہا ہے تو اسے روکنے کی ضرورت ہے کہ اس طرح نہ کرو. وقت اگر تم سمجھتے ہو کہ یہ رات فضیلت والی ہے تو اس میں فضیلت کو حاصل کرو، نہ یہ کہ اس طرح کام کر کے وقت کو ضائع کرو یا اللہ کی ہاں میں مجرم، بدعت کے مجرم بن کے کھڑے ہو جاؤ. اور اس فہرست کو غور سے دیکھنا کہ جن کو کہا کہ ان کی تو اللہ کی نظر کرم نہیں ہوتی، تو وہ کیا ہے؟ ان کو کلیکٹیولی اگر ذکر کیا جائے مشرق، تو اس میں جو شرک کرتے ہیں یعنی بتوں کو پوجتے ہیں وہ بھی شامل، اور وہ بھی شامل کہ جو کہ مسلمان ہونے کے باوجود کسی قسم کے شرک میں مبتلا ہے. مثال کے طور پہ قبروں کو سجدہ کرنا، اسی طرح غیر اللہ کو پوجنا وغیرہ وغیرہ. پھر قاتل کے متعلق فرمایا، جس نے قتل کیا ہو، ناحق قتل کیا ہو اور توبہ نہ کی ہو، وہ اس میں شامل. والدین کا نافرمان، والدین کی نافرمانی کی ہو، ان کو دکھ پہنچایا ہو اور پھر توبہ نہ کی ہو، وہ اس میں شامل. ایک دوسرے دشمنی رکھنے والے، مسلمان ہو لیکن دشمن ہو ایک دوسرے کہ اس نے میرا مال لے لیا. اب یہاں پہ یہ بات بھی نہیں کہ ایک انسان سوچے کہ اس نے تو میرا مال لے لیا، اس نے تو مجھ پہ ظلم کیا تو میں تو دشمن ہوں گا اس کا. نہیں، ایسی بات نہیں ہے. شریعت نے اجازت دی ہے اسے بدلہ لے لو جتنا اس نے ظلم کیا ہے، یا اسے معاف کر دو. دل کے اندر دشمنی رکھنا کہ میں اس کو چھوڑوں گا نہیں، میں اسے اس کی زندگی پر خراب کر کے رہوں گا، یہ ہوتی ہے دشمنی، بغض و عداوت. یہ اس کی کوئی حقیقت نہیں ہے، اس سے بچنا چاہیے. اور اس کے متعلق ہے کہ مسلمان کا دل اس لیے نہیں اللہ نے دیا کہ اس میں غیر کی بغض ہو یا غیر کی محبت ہو، اللہ تعالیٰ نے وہ قلب اپنے لیے دیا ہے، اس کو اللہ کے لیے خالص رکھنا چاہیے، اللہ کے لیے پاک رکھنا چاہیے. پھر رشتہ توڑنے والے، اب یہاں پہ بھی ذہن میں رہے کہ رشتہ توڑنے والوں سے مراد یہ ہے کہ خونی رشتوں کو توڑنے والے. اس میں یہ بات شامل نہیں ہے کہ جب کوئی میاں بیوی کی ڈائیورس ہوگی تو وہ تو شریعت نے اجازت دی ہے کہ ایک خاص وجوہات سے اگر ڈائیورس دے دی، وہ تو ایک علیحدہ معاملہ ہے. لیکن ایک ہے کہ جو رشتہ دار اللہ تعالیٰ نے بنا دیے، ان رشتہ داروں سے قطع تعلق ہو جانا، توڑنا، کیونکہ ان سے تو انسان علیحدہ نہیں ہو سکتا، یعنی کہ تعلق نہیں توڑ سکتا، وہ تو اللہ نے بنا دیے ہیں. تو ان سے اچھا سلوک کرنا، یہ ایک علیحدہ ٹاپک ہے، لیکن اس میں صرف اتنی بات ذہن میں رکھیں کہ یہ یہاں پہ بھی یہ نہیں انسان سوچ سکتا کہ جی اس رشتہ دار نے مجھے برا کیا، مجھ پہ ظلم کیا، میرے مال پیسہ دبا لیا، یا میری بیٹے کو رشتہ نہیں دیا وغیرہ وغیرہ، میں اس وجہ سے اس سے تعلق توڑ دیا. نہیں، یہ کوئی شریعت نے اجازت نہیں دی کہ ان وجوہات سے اس سے تعلق توڑ، بلکہ شریعت تو کہتی ہے، اللہ تعالیٰ تو کہتے ہیں جس سے تعلق توڑا اس سے جوڑو، توڑنے والے سے جوڑنے کو کہا. یہ بہت ایک ایسا پہلو ہے، ایسی چیز ہے کہ جو کہ معاشرے میں جس کے بہت جس پہ توجہ نہیں دی جاتی، بالکل بے توجہ ہی ہے اس پہ، اور جس کی وجہ سے معاشرہ بھی بے سکون ہے اور اللہ کی رحمت سے بھی دور ہو جاتا ہے انسان، کہ ایسی رحمت و فضیلت والی رات میں بھی انسان اللہ کی رحمت سے دور ہو جاتا ہے. تو اس سے میں اس پہ اس حوالے سے اپنے اوپر نظر کرے کہ کہیں میں اس فہرست میں تو نہیں شمار میرا. پھر تکبرانہ طور پر ٹخنوں سے نیچے کپڑا لٹکانا، تو یہ پچھلی بار تفصیلی طور پہ اس کا تذکرہ گزر گیا تھا کہ کوشش کرنی چاہیے، بلکہ اس کی عادت بنانی چاہیے کہ اپنے شلوار، اپنی دامن، جو بھی چیز نیچے پہنتا ہے، پاجامہ وغیرہ، اس کو اپنے ٹخنوں سے اوپر رکھے. پھر شراب پینے والا، وہ اگر اس نے توبہ نہ کی تو اس پہ اللہ کی رحمت نہیں ہوتی. زنا کرنے والا، اگر اس نے توبہ نہ کی تو اس پہ اللہ کی رحمت نہیں ہوتی. تو کوشش کرے کہ اگر ان میں سے کوئی گناہ ہو چکا ہے تو اس میں اللہ سے پہلے توبہ کر لے، اس رات سے پہلے معافی مانگ لے، اور اس رات کو اپنے آپ کو پیوریفائی کر کے، توبہ کے ذریعے پیوریفائی کر کے اللہ کے سامنے پیش کرے. مایوس بھی نہ ہو اللہ کی رحمت سے کہ میرے سے گناہ ہو گئے، کیونکہ ایک حدیث پاک میں اللہ تعالیٰ آپ صلی اللہ علیہ وسلم فرماتے ہیں، مفہوم ہے حدیث پاک کا، کہ اگر انسانوں میں سے کوئی جماعت ایسی پیدا ہو جائے کہ جو گناہ کرنا چھوڑ دے، تو اللہ رب العزت ایسی جماعت پیدا کرے گا کہ جو کہ گناہ کرے گی، اور اللہ پھر وہ اللہ کے سامنے توبہ کرے گی اور اللہ تعالیٰ اسے معاف کرے گی. اور ایک اور روایت میں ہے، اس کا مفہوم ہے کہ اللہ تعالیٰ کئی بار گناہ انسان سے کرا دیتا ہے تاکہ اگر وہ اس سے گناہ نہ ہوتا تو وہ اپنے خود پسندی کا شکار ہو جاتا کہ میں کتنا نیک ہوں، مجھ سے تو گناہ بھی نہیں ہوتا. تو کئی بار اس خود پسندی کو توڑنے کے لیے اللہ تعالیٰ اسے گناہ کرواتے ہیں تاکہ اس میں ندامت آئے اور یہ چیز نکل جائے کہ میں بہت نیک انسان. کیونکہ تکبر کرنا یہ ایک بہت بڑا گناہ ہے اللہ کے. تو ان روایات سے علماء نے یہی لکھا ہے، اللہ تعالیٰ یہ بتانا چاہتے ہیں کہ میری رحمت سے کوئی شخص مایوس نہ ہو، گناہ ہو گیا تو مایوس نہ ہو، بلکہ اللہ کی طرف لوٹے، اللہ سے معافی مانگے، اور یقین رکھے کہ اللہ تعالیٰ معاف کرنے والی آتا ہے، وہ معاف کر دیتا ہے. لیکن معافی مانگنا شرط ہے، اور اس کے تین لوازمات ہیں کہ ندامت ہو، نہ کرنے کا ارادہ ہو، اور جتنے اسباب ہیں جس کی وجہ سے انسان گناہ کی طرف مائل ہوتا ہے ان سے قطع تعلق کرے. اگر کسی سے دوستی ہے ناجائز، کسی لڑکے کی لڑکی کے ساتھ یا لڑکی کے لڑکے کے ساتھ، تو اس کو ختم کرے اور اس سے مکمل طور پہ قطع تعلق کرے. یہ نہیں کہ وقتی طور پہ ہاں جو گناہ ہو گئے وہ تو توبہ کر لوں، لیکن آگے اگر کنٹینیو رکھ رہے تعلق کا، اس کا مطلب ہے ارادہ ہے कि इस ताल्लुक को आगे बढ़ाया जाएगा, तो तौबा के अंदर ये शर्त है कि उससे उससे कदा ताल्लुक करे। तो आज की बात का खुलासा ये कि एक तो प्लान करें रमजानी रमजान मुबारक की प्लानिंग करें, पूरी एक लिस्ट बनाएं कि मैंने क्या करना है और वो नहीं उसको कैसे अचीव करना है। मिसाल के तौर पे कुरान ख़त्म करना है, ये जिक्र अज़कार करना है, या कोई अपनी कज़ा नवाज़ें हैं वो पूरी करनी है, या कोई और नेकी जो इंसान का इरादा हो वो करनी है, तो किस तरह उन्हें इसको अचीव करना है, पहली रमज़ान से मेरे क्या स्केड्यूल होगा, क्या चीज़ें मैं उससे निकाल लूँगा अपने स्केड्यूल से, उसको मौखर कर दूँगा, किन चीज़ों को पहले कर लूँगा शाबान के अंदर ही, ये पूरी प्लानिंग करना। और दूसरी चीज़ ये कि इस जो 15 शाबान की रात आने वाली है उस रात की के मुतल्लिक भी सोचना कि उस रात को अल्लाह की इबादत की जाएगी करूँगा, और अगर मेरे अंदर ये गुनाह है इनमें से कोई या कोई भी गुनाह है जो मैं कर चुका हूँ उससे तौबा उस रात से पहले पहले करके अल्लाह के सामने पेश होऊंगा, तो अल्लाह ताला हमें इन कीमती लम्हात की कदर करने की तौफीक अता फरमाए, इससे इस्तफादा करने की तौफीक अता फरमाए, और हमें ऐसी रातें और ऐसे अयाम बार बार नसीब फरमाए। वाफ़ दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। थोड़ी देर के लिए मुराकबा कर लें, आँखों को बंद कर लें, सर को झुका लें, जो कुछ दुनिया में है उसे हट कट के अल्लाह की याद में डूब जाएं। मुराकबा कहते हैं कल्बी जिक्र को, जिक्र दो तरह का होता है, एक जुबान से और एक कल्ब से। ज़ुबानी या लिसानी जिक्र तो हम जानते हैं, तस्बीह पढ़ना, कुरान पाक की तिलावत वगैरह। कल्बी जिक्र होता है कि इंसान कल्ब से करे, जो कल्ब सीने के अंदर है, रूहानी कल्ब, उसको अल्लाह की याद की तरफ तो मुतवज्जे करना, ये कल्बी जिक्र कहलाता है। और रकीब अरेबिक का वर्ड है जिसका मतलब होता है फोकस करना, मुतवज्जे हो जाना। तो जब अल्लाह ताला भी इंसान की तरफ रकीब है, जैसे कुरान पाक में अल्लाह ताला फरमाते हैं कि मैं रकीब हूँ इंसान का, उसे गौर से देख रहा हूँ उसके कल्ब मुबारक की तरफ, जैसे हदीस पाक में आता है ना वो तुम्हारे चेहरे की तरफ देखता है ना तुम्हारे माल की तरफ देखता है वो, बल्कि तुम्हारे आमाल और कल्ब की तरफ देखता है। तो कल्ब की तरफ अल्लाह ताला मुतवज्जे है। अब इंसान भी मुतवज्जे हो जाए, फोकस हो जाए, तो ये भी रकीब बन गया, और जब दोनों रकीब बन गए तो इसको अरबी के अंदर मुराकबा कहा जाता है। तो ये है हकीकत वर्ड मुराकबे की। तो कल्बी जिक्र इन शॉर्ट मुराकबा कहलाता है। तो थोड़ी देर के लिए कल्बी जिक्र करना, और इसके बहुत सारे फजाइल जिक्र हैं अहादीस में, और एक रिवायत में आता है कल्बी जिक्र लिसानी जिक्र से 70 गुना ज़्यादा फजीलत रखता है। तो इसमें करने का तरीका ये है कि बस आंखों को बंद किया जाता है ऐसे फोकस करने के लिए, ये कोई शर्त नहीं है, बल्कि बस फोकस करने के लिए आँखें बंद कर दी जाती हैं ताकि विजुअल डिस्ट्रैक्शन ख़त्म हो जाए, और फिर कल्ब की तरफ मुतवज्जे हो जाया जाता है जो सीने में बाएं जानिब है, और ये सोचा जाता है कि वो अल्लाह ताला का नाम ले रहा है जाती, अल्लाह अल्लाह अल्लाह, जैसे कुरान पाक में आता है वस्कुर इस्मा रब्बिका, अल्लाह के नाम को याद करो। तो जब अल्लाह के नाम को याद करता है इंसान तो अल्लाह ताला भी उसको याद करते हैं, उस पर रहमत आती है, जैसे कुरान पाक में आता है फ़स्कुरूनी अज़्कुरकुम, तुम मुझे याद करो मैं तुम्हें याद करूँ। तो जब अल्लाह याद करते हैं तो रहमत आती है, जब रहमत आती है तो इंसान का कल्ब साफ हो जाता है। तो इस ये है हकीकत मुराकबे भी। थोड़ी देर के लिए इसकी मशक कर लें, ना सांस से कुछ करना है ना ज़ुबान से, बल्कि कल्ब की तरह मुतवज्जे रहना है, और ये सोचना है कि वो अल्लाह अल्लाह कह रहे हैं और अल्लाह की रहमत आ रही है। لا إله إلا الله محمد رسول الله، دعاء الله. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. لا إله إلا أنت سبحانك إني كنت من الظالمين. يا اللہ پاک آپ ہی دونوں جہانوں کے مالک ہیں، خالق ہیں، تمام تعریفیں، تمام بڑائیاں، تمام عظمتیں، تمام خوبیاں، تمام اچھائیاں، تمام پاکیاں آپ کے لیے ہیں. یا اللہ پاک نے اپنی رحمت سے یا اللہ پاک ہمیں مسلمان بنایا. یا اللہ پاک اپنی رحمت سے ہمیں قرآن پاک جیسی نعمت دی ہے، حضور صلی اللہ علیہ وسلم جیسا نبی دیا. یا اللہ پاک اسی طرح آپ نے اپنی رحمت سے ہمیں رمضان جیسا مہینہ دے دیا. یا اللہ پاک آپ نے اپنی رحمت کے تمام دروازے کھول دیے، اپنے تک آنے کی تمام راستے کھول دیے. یا اللہ پاک ہم یقیناً کمی آنے والوں کی طرف سے ہے، ہماری طرف سے ہے. یا اللہ پاک آپ نے پکار پکار کے ہم تک بات پہنچا دی کہ یہ ہے میرا راستہ، اس کی طرف آؤ. یا اللہ پاک آپ خود آسمان دنیا میں اترتے ہیں. یا اللہ پاک آوازیں لگاتے ہیں کہ آؤ میری طرف آؤ، مانگو مجھ سے مانگو. یا اللہ پاک اس سے زیادہ کیا رحمت ہوگی کہ یا اللہ پاک بادشاہ خود رعایا کو، خود اپنے غلاموں کو، خود فقیروں کو بلائے اپنی طرف. یا اللہ پاک اور خزانوں کو لوٹنے کی دعوت دے. یقیناً یا اللہ پاک یہ آپ کی رحمت ہے، آپ ارحم الراحمین ہیں یا اللہ پاک. لیکن یا اللہ پاک ہماری سوچ، ہمارے قلوب، ہماری آنکھوں پہ پردہ ہے. یا اللہ پاک ہمیں دنیا کی نعمتیں، دنیا کی چیزیں، دنیا کی مال و دھن نظر آتا ہے، دنیا کی یا اللہ پاک چیزوں کی طرف ہم لپکتے ہیں. یا اللہ پاک اگر آپ کی طرف لپکنے میں، آپ کی طرف بڑھنے میں، آپ کی طرف یا اللہ پاک رغبت کرنے میں ہمیں سستی ہے، یا اللہ پاک اپنی رحمت سے اس پردے کو ہٹا دے. یا اللہ پاک اپنے حقائق ہمارے سامنے واضح کر دے. یا اللہ پاک ان لمحات، ان مہینوں کے حقائق ہمارے سامنے کھول دے. یا اللہ پاک ہمیں اس وقت کی قدر کرنے کی توفیق عطا فرما دے. یا اللہ پاک نہ جانے کتنے زندگی کے لمحے ہیں، یا اللہ پاک نہ جانے کتنے زندگی کے وقت کا وقت باقی رہ گیا. اپنی رحمت سے یا اللہ پاک اس ان اوقات سے ہمیں زیادہ سے زیادہ فائدہ اٹھانے والا بنا دے. یا اللہ پاک ہمیں صحت اور عافیت کے ساتھ رمضان میں پہنچا دے. یا اللہ پاک صحت اور عافیت کے ساتھ، یا اللہ پاک اس سے کافی اور وافی یا اللہ پاک فائدہ اٹھانے کی توفیق دے دے. یا اللہ پاک کسی قسم کی آزمائی سے محفوظ فرما. یا اللہ پاک اپنی رحمت سے یا اللہ پاک جتنی توفیق تو دے، یا اللہ پاک اس کے بعد اپنے رحمت سے اس کو قبول بھی فرما لے. یا اللہ پاک زندگی کے سالہ سال گزر گئے، کئی رمضان ہم نے گزارے، لیکن یا اللہ پاک جو مقصود اصلی ہے کہ اس انسان کے اندر تقویٰ آ جائے، گناہوں سے بچنے کی عادت آ جائے، تیرا خوف آ جائے، اس سے تعلق پیدا ہو جائے، اس مقصود اصلی کو حاصل نہ کر سکے، اپنی رحمت سے یا اللہ پاک اس رمضان میں اس مقصود اس نعمت کو ہمیں نصیب فرما دے. یا اللہ پاک جو کوتاہی ہماری طرف سے ہوتی ہے، اس کی وجہ سے وہ نعمت ہمیں نہیں ملتی، اپنی رحمت سے یا اللہ پاک اس رمضان میں اس کا ازالہ فرما دے. یا اللہ پاک گزرے ہوئے جتنے رمضان اور جتنے سال اور جتنا وقت ہے، اس کا اس رمضان کو کفارہ بنا دے، اس رمضان کو اس کا ازالہ بنا دے. یا اللہ پاک اس کے اندر ایسی ہمیں ہمت نصیب فرما کہ جس میں ہم تیری طرف آگے سے آگے بڑھنے والے بن جائیں. یا اللہ پاک قرآن میں کئی بار تو نے یہ کہا کہ میری طرف بڑھو، ففروا الی اللہ. یا اللہ پاک اسی طرح آپ نے کئی جگہ کہا کہ ریس کرو ایک دوسرے سے، یا ایک دوسرے سے سبقت لے جاؤ آخرت کے اندر، اعمال کے اندر. لیکن یا اللہ پاک سبقت لے جانا تو دور کی بات، یا اللہ پاک ہم تو جو ضروری اعمال ہیں وہی ہم سے مشکل سے ہوتے ہیں. جو رات کا ایک قیام کا ایک سلسلہ ہے تراویح کی صورت میں، دن میں جو روزے رکھنے کا سلسلہ ہے، اسی کے آداب صحیح طور پر ادا نہیں ہوتے. اپنی رحمت سے یا اللہ پاک ہماری حال پہ رحم فرما، اور یا اللہ پاک ہمیں حقیقی اور صحیح معنوں پہ رمضان کی برکات سے فائدہ اٹھانے والا بنا دے. یا اللہ پاک اکابرین کے یا اللہ پاک جیسے رمضان ہوتے تھے ویسے ہمارا رمضان بنا دے. یا اللہ پاک جیسے ان کی کیفیات ہوتی ہیں رمضان میں، ویسی ہماری کیفیات بنا دے. یا اللہ پاک محض اپنے لطف و کرم سے ہماری ضروریات کو یا اللہ اپنے غیب کے خزانوں سے پورا کر فرما کے ہمیں ہمارے اوقات کو اس رمضان مبارک کے اندر فارغ فرما دے. یا اللہ پاک اس کے اندر یا اللہ پاک وقت میں برکت پیدا فرما دے، اعمال میں برکت پیدا فرما دے. یا اللہ پاک اس میں توجہ اپنی طرف توجہ میں برکت پیدا فرما دے. یا اللہ پاک محض اپنے لطف و کرم سے ایک ایک لمحے کے اندر برکت اس رمضان مبارک کے اندر پیدا فرما دے. یا اللہ پاک या अल्लाह पाक महज अपने लुत्फ़ करम से उन तमाम गुनाहों को माफ़ फरमा दे जो आज से पहले किए, और या अल्लाह पाक उनकी नहूसत जो हमारे ऊपर या हमारी वजह से दूसरे उन लोगों के ऊपर पड़ रही है, सारी उम्मत के ऊपर पड़ रही है, अपनी रहमत से उस नहूसत को हटा ले। या अल्लाह पाक जो लोग परेशान हैं, गमों में मुब्तला हैं, या अल्लाह पाक जिस किस्म के भी हों, या अल्लाह पाक माल की परेशानी है तो उसको दूर फरमा दे और उसके हलाल का कोई ज़रिया पैदा फरमा दे। वो या अल्लाह पाक सेहत की तरह से कोई परेशानी है तो महज अपने लुत्फ़ करम से या अल्लाह पाक शिफा से या अल्लाह का शफा अता फरमा दे, और या अल्लाह पाक उस बीमारी को सेहत से बदल दे। या अल्लाह पाक, या अल्लाह पाक जो औलाद की तरफ से परेशान कि औलाद नहीं है तो या अल्लाह पाक उन्हें नेक और सालेह औलाद नसीब फरमा दे, और जो या अल्लाह पाक जिनके तूने औलाद दी उनकी औलादों को नेक और सालेह फरमाबरदार बना दे। या अल्लाह पाक उनके लिए सबका जारिया बना दे, उनकी आंखों की ठंडक बना दे। या अल्लाह पाक जो रूहानी बीमारी की तरफ से परेशान कि या अल्लाह पाक गुस्सा तकब्बुर या अल्लाह पाक वगैरह उनको परेशान किए हुए हैं, उन आदात को छोड़ना चाहते हैं नहीं छोड़ पा रहे, अपनी रहमत से या अल्लाह पाक उनकी कलूब का तस्किया फरमा दे। या अल्लाह पाक अखलाक नज़ीला को अखलाक हसना से बदल दे। या अल्लाह पाक, या अल्लाह पाक इन हरम की हिफाजत फरमा। या अल्लाह पाक तुम्हें इस्लामी ममालिक की हिफाजत फरमा, खसूसन पाकिस्तान की अंदरूनी और बैरूनी खदशात से महफूज फरमा, और जो उसके दुश्मन हैं या अल्लाह पाक उनको हदायत दे, और या अल्लाह पाक हदायत उनके उनके मुकद्दर में नहीं तो या अल्लाह पाक उनकी शर्त से मुसलमानों को और पाकिस्तान को महफूज फरमा। या अल्लाह पाक, या अल्लाह पाक जो ईमान की हालत में फौत हो चुके अपनी रहमत से उन सबकी बख्शिश फरमा। या अल्लाह पाक उनकी उनके दर्जों को बुलंद फरमा, उनकी कब्रों को या अल्लाह पाक जन्नत के बागों में से बाग बना। या अल्लाह पाक, या अल्लाह पाक हमारे इस बैठने को कबूल फरमा के, या अल्लाह पाक, या अल्लाह पाक इसकी बरकत से हमारा तज़किया फरमा दे, अपना ताल्लुक नसीब फरमा दे, हमारे इल्म में बरकत पैदा फरमा दे। और या अल्लाह पाक बार बार और मुस्तकिल मिजाजी से इस्तकामत के साथ अपनी याद में इकट्ठा होते रहने की तौफीक अता फरमा। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तवाबुर रहीम। सल्लल्लाहु तआला अला खैरि खल्क़िही मुहम्मदिन व आलिही व सहाबिही अजमईन व बिरहमतिका या अरहमर रहीम।